الحمد لله رب العالمين والصلاه والسلام على سيد المرسلين اما بعد فاعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم والصلاه والسلام عليك يا رسول الله وعلى اليك واصحابك يا حبيب الله والصلاه والسلام عليك يا نبي الله وعلى اليك واصحابك يا نور الله مرجن کے ناظرین، پروگرام ہے حکم خدا بزبان مصطفیٰ صلی اللہ علیہ وآلہ وسلم۔ اس میں ہم بطور خاص وہ آیات مبارکہ جن کے شروع میں، آغاز میں یا اس آیت کے دوران، اس کے بیچ میں اللہ رب العالمین نے اپنے پیارے حبیب صلی اللہ علیہ وآلہ وسلم کو کلمہ قل کہہ کر کسی چیز کا حکم فرمایا۔ اب وہ بعض اوقات کسی اور کے لیے خطاب ہے، کبھی سوال کا جواب ہے، کبھی نبی پاک علیہ السلام سے ہی خطاب ہے، کبھی مومنین سے خطاب ہے، لیکن قل کہہ کر رب فرماتا ہے اے محبوب آپ ان سے یہ کہہ دیجئے۔ تو اسی مناسبت سے اعلی حضرت علیہ رحمہ کے بھائی جان مولانا حسن رضا خان رحمت اللہ تعالی علیہ آپ لکھتے ہیں کہ قل کہہ کر اپنی بات بھی لب سے تیرے سنی، قل کہہ کر اپنی بات بھی لب سے تیرے سنی، اللہ کو ہے اتنی تیری گفتگو پسند، اللہ کو ہے اتنی تیری گفتگو پسند۔ تو انشاءاللہ وہ اس آیت مبارکہ کے متعلق بھی سنیں گے۔ ابتدان درود پاک کی فضیلت، ہمارے پیارے نبی صلی اللہ علیہ وآلہ وسلم نے ارشاد فرمایا اول الناس بی یوم القیامہ اکثرہم علی صلاتن، قیامت کے دن میرے سب سے زیادہ قریب ترین وہ ہوگا جو مجھ پر کثرت سے درود پڑھنے والا ہوگا۔ آقا صلی اللہ علیہ وسلم کو کثرت سے یاد کیجئے، درود پڑھیں، یہ محبت کا بھی تقاضا ہے، ایمان کی چاشنی ہے، ایمان کی علامت ہے۔ صلوا علی الحبیب صلی اللہ تعالی علی محمد صلی اللہ علیہ وآلہ وسلم۔ اللہ رب العالمین قرآن پاک میں ارشاد فرماتا ہے لا تمدن عینیک الی ما متعن به ازواجا منہم ولا تحزن علیہم واغفر جناحک للمومنین، فرمایا تم اپنی نگاہ اس مال اور متاع کی طرف نہ اٹھاؤ جس کے ذریعے ہم نے کافروں کو کئی قسموں کا فائدہ اٹھانے دیا ہے، کافروں کو کئی قسموں کا فائدہ اٹھانے دیا۔ وَلَا تَحْزَنْ عَلَيْهِمْ، اور ان کا کچھ غم نہ کھاؤ، غم نہ کرو۔ وَاخْفِضْ جَنَاحَكَ لِلْمُؤْمِنِينَ، اور مسلمانوں کے لیے اپنے بازو بچھا دو۔ وَقُلْ، اور ان سے کہہ دو، فرما دو، کیا انی انا النذیر المبین، کہ بے شک میں صاف ڈر سنانے والا ہوں، واضح ڈر سنانے والا ہوں۔ کما انزلنا علی المقتسمین، جیسا ہم نے تقسیم کرنے والوں پر اتارا الذین جعلوا القرآن عضین، جنہوں نے کلام الہی کے ٹکڑے ٹکڑے کر دیے۔ یہ آیت مبارکہ میں دو تین اعتبار سے گفتگو اور کلام فرمایا گیا۔ ایک یہ ہے کہ یہاں پہ قل کہہ کر نبی پاک علیہ الصلوۃ والسلام کو فرمایا گیا، حقیقتاً یہ حکم امت کے لیے اور امت کی تعلیم اور ان کے درس کے لیے ہے کہ جو کافروں کی طرف ان کے مال و متاع، ان کی عیش و عشرت، ان کے دنیا کے کئی معاملات جس میں سہولیات ہیں، عیش ہے، عشرت ہے، سب کچھ ہے، ان کی طرف اپنی نگاہ نہ اٹھاؤ۔ یہ میرے لیے، آپ کے لیے، سب مومنوں کو یہ کہا گیا ہے کہ تم کافروں کے یہ چیزیں دیکھ کر ان کی طرف ایسی حسرت والی کوئی نگاہ نہ اٹھاؤ۔ حکم یہ دیا گیا ہے، بظاہر آیت مبارکہ میں حکم یہ فرمایا کہ آپ نظر نہ اٹھائیں، انبیاء کرام علیہ السلام اور امام الانبیاء، سید الانبیاء सल्लल्लाहु अलैहि वसल्लम व अलैहिम सलाम, ये सारे अंबिया कराम भी और हमारे प्यारे नबी सल्लल्लाहु अलैहि वसल्लम भी काफिरों के मालो मता से कभी भी मरूब नहीं होते थे, इनसे मुजतनिब रहते थे, दूर रहते थे। फिरौन बड़े बड़े दफ्तर माल के, नमरूद बड़ा माल, हजरत मूसा अलैहि सलाम ने उनसे माल नहीं मांगा, उनको दावते ईमान इस्लाम की दावत पहुंचाई है, माल की वजह से मरूब नहीं हुए। बजाय मुसलमान मुशक्कतों में अगर हों, और है भी ऐसा मामला, तो ये नहीं कि वो काफिरों के मालो मता को देकर माज अल्लाह अपने ईमान के बारे में कुछ वसाविस का शिकार हो जाए, नहीं, हमारे असलाफ की बल्कि अंबिया इकराम अलैहिस्सलाम की जिंदगियों को उठाकर देखें, हमारे प्यारे नबी सल्लल्लाहु अलैहि वसल्लम की जिंदगी को देखें। हजरत उमर रदी अल्लाह अनु, आपको देखा नबी पाक अलैहिस्सलाम को चटाई पर आराम कर रहे हैं, जिसमें मुबारक पर कमीज नहीं थी, कुर्ता नहीं था, और आराम चटाई पर किया के मुबारक कंधों और पीछे पुश्त पर चटाई के निशान थे, बकायदा सख्ती उसके निशान पड़े हुए थे। वो देखकर कहने लगे, या रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम, एक तरफ कैसे हो किसरा के ये बादशाह, किस तरह की हसीन जिंदगी, गोया के मालो मता है, नेमतें, हर तरह की चीजें ये, और आप अल्लाह के रसूल हैं और आपका ये अंदाज। आपने उम्मत को अमल करके भी दिखाया और अपने उम्मतियों को ऐसा ही बनाया। जी साहब इकराम अली मिर्दवान की जिंदगी को भी देखें तो आप सल्लल्लाहु अलैहि वसल्लम ने हजरत उमर से भी यही कहा, इनके लिए दुनिया, हमारे लिए आखरत का सामान है, हमारे लिए आखरत। फिर हजरत उमर, हजरत सिद्दीक अकबर को देख लें, हजरत उमर को देखें, हजरत उस्मान को देखें, हजरत अली करमल्लाहु तआला वजहुल करीम वरदी अल्लाह अन्हुम, इन सबको आप देखें, इनकी जिंदगियों को देख लें, और दीगर तमाम साहबा इकराम अली मिर्दवान, ये अपनी जिंदगी में फिर इसी उसूल पर रहे और इसी अंदाज से इन्होंने जिंदगी गुजारी। खलीफे बने, खलीफतुल मुस्लिमीन हैं, हुक्मरान हैं, मगर आम चटाई होती, वैसे ही ईंट का तकिया बनाते, जमीन पर ही सो जाते थे। बड़े बड़े वफ्त आते, हैरान होते कि हजरत उमर इस तरह आराम कर रहे, हजरत उमर ये कर रहे, ये अंदाज उनके हजरत उमर रदी अल्लाह अन्हु, और रोते थे और कहते थे कि मैं, मुझसे तो चंद ऊंट नहीं संभाले जाते थे, हुजूर की गुलामी में आए तो कहां कहां की ये सल्तनत मिल गई है, कहां कहां की हुक्मरानी मिली, इतने लोगों को अपनी मुट्ठी में गोया के बंद कर लिया और अपना ताबे फरमाबरदार बना दिया। सिर्फ यही नहीं, वो पानी की तरफ भी रुक्का भेजते हैं तो पानी भी उनका हुक्म मानता हुआ चलता जाता है। मदीने की जमीन पर एक मर्तबा जलजला आया तो दुर्रा मार के आपने कहा, ए जमीन रुक, साकिन हो जा, उमर तेरे ऊपर अदल नहीं करता, अदल करता है। जमीन रुक गई, एक मर्तबा आग लगी तो हजरत उमर रदी अल्लाह ने अपनी चादर दे दी, आग आगे आगे बढ़ रही, मदीने की तरफ आ रही, आपने चादर दी, फरमाया ले जाओ और इस आग के जरिए, इस चादर के जरिए से आग को बुझाओ, आग तो कपड़े को जला देगी। गुलामों ने चादर ही ली और जहां जहां उसको फेरते गए वहां से आग पीछे की तरफ चली जाती, फिर उन्होंने अपनी जिंदगी यूं गुजारी। तो इरशाद फरमाया गया, काफिरों की नेमतें देख कर ये मरूब ना हो जाओ, अपने आप को हकीर ना जानो। तो इससे यह पता चला कि बजाहिर काफिर के पास सब कुछ है लेकिन मुसलमान उससे सिर्फ माल की कमी है ना, ईमान की दौलत तो इतनी बड़ी मौजूद है, उसके पास सब कुछ है, कुछ नहीं है। क्यों? ये तो चंद दिनों की जिंदगी है, ये सांसें हैं खत्म हो जानी, और जब ये सांस की माला टूट जाएगी بس آخرت میں پھر وہ عذاب ہی عذاب ہے. نبی پاک صلی اللہ علیہ وسلم نے ارشاد فرمایا، تم کسی بد عمل پر کسی نعمت کی وجہ سے رشک نہ کرو، کسی بد عمل پر کسی نعمت کی وجہ سے رشک نہ کرو، کیونکہ تم نہیں جانتے کہ مرنے کے بعد وہ کس چیز سے ملے گا. فرمایا اس کے لیے اللہ کے پاس اذیت دینے والی ایسی چیز یعنی جہنم کی آگ ہے جو فنا نہ ہوگی، ختم نہ ہوگی. تو کسی بد عمل کو یہ دیکھ لینا کہ اس کے پاس پیسے ہیں، سب کچھ ہے، اور اس سے اپنے آپ کو حقیر جاننا، نا نا نا، یہ مسلمان کا شیوا نہ ہو. بعض اوقات مسلمانوں میں بھی کوئی بڑے مال و متاع والا ہے مسلمان ہی، لیکن عملی طور پر بے عمل، پیسے کی کوئی خبر نہیں، کہاں سے آ رہا ہے، کس لیے جمع کیا جا رہا ہے، کس انداز سے جمع کیا جا رہا ہے، کوئی خبر نہیں. تو اب نیکوکار، اہل علم، علماء، صلحاء، ان کو ہرگز یہ نہیں چاہیے کہ اپنے دلوں کے اندر کچھ ایسی بات پیدا کریں، نا یہ نعمت نہیں ہے، پیسہ زیادہ ہونا یہ نعمت نہیں ہے. نعمت اس کے لیے ہے کہ جس کو حلال طریقے سے جس نے لیا ہو اور پھر اس کے تقاضے پورے کیے ہوں، اور جس کے ذرائع بھی غلط ہوں اور پھر آگے اس کے ذریعے، مال کے ذریعے اور نافرمانیوں میں پڑا ہو. یہ عیش عشرت تو آپ ضرور کہہ سکتے ہیں، مگر یہ نعمت نہیں، یہ نعمت نہیں. تو اس لیے فرمایا ان کی طرف اپنی نگاہیں اٹھا کر نہ دیکھو. پھر آپ صلی اللہ علیہ وسلم کو فرمایا گیا لا تحزن علیہم، ان پر کوئی غم نہ کریں. یعنی آپ صلی اللہ علیہ وسلم کو یہ ایک دکھ کی کیفیت، یوں کہ وہ کافروں کو دعوت اسلام دی گئی اور انہوں نے قبول نہ کیا. امیر تھے، بڑے مالدار تھے، اب یہ دکھ کی کیفیت ہوئی. تو اگر یہ مسلمان ہو جاتے تو مسلمانوں کا بھی اس انداز سے بھلا ہوتا. فرمایا آپ غم نہ کریں ان پر، وہ تو اللہ جسے چاہتا ہے اسے ہدایت دیتا ہے، اور جس کے دل کے اندر نور ایمانی آ جاتا ہے اسے کل دولت گویا کہ مل گئی، آپ اس پر کوئی غم نہ کریں. اور پھر فرمایا واخفض جناحک للمؤمنین، آپ مومنوں کے لیے اپنے بازو بچھائے رکھیں، مومنوں پر شفقت فرمائیں، مومنوں پر آپ رحمت کریں. اور ایسے بازو بچھائیں جس طرح پرندہ اپنے بچوں پر پروں کو بچھا دیتا ہے، تفسیروں میں لکھا ہوا ہے اور تفسیر ساوی میں بالخصوص اس چیز کو بیان کیا، جس طرح پرندہ اپنے بچوں پر اپنے پروں کو بچھا دیتا ہے، ڈھانپ لیتا ہے. فرمایا آپ بھی ایسا کریں، اپنی امت پر شفقت رحمت، امت پر شفقت رحمت فرما. اور حضور علیہ السلام شفقت رحمت فرماتے تھے، کتنی شفقت رحمت فرماتے ہیں. اور نبی کریم صلی اللہ علیہ وسلم کی تو شفقت اس قدر تھی کہ قرآن میں اللہ نے فرمایا لقد جاءکم رسول من انفسکم عزیز علیہ ما عنتم حریص علیکم بالمؤمنین رؤوف الرحیم. فرمایا بے شک تمہارے پاس تم میں سے وہ عظیم رسول تشریف لے آئے جن پر تمہارا مشقت میں پڑنا بھاری گزرتا ہے، وہ تمہاری بھلائی کے نہایت چاہنے والے ہیں، مسلمانوں پر بڑے مہربان اور رحم فرمانے والے ہیں. یعنی قرآن پاک میں ہی اللہ رب العالمین نے حضور علیہ السلام کی جو شفقت اپنی امت پر تھی اسے بیان فرمایا. کئی حدیثوں میں یہ شفقت کی مثالیں ملتی ہیں. نبی کریم صلی اللہ علیہ وآلہ وسلم نے امت کے کمزور لوگوں اور کام کاج کے لوگوں کی مشقت کے پیش نظر آپ نے عشاء کی نماز کو تہائی رات تک مؤخر نہ فرمایا، تہائی رات تک، ورنہ کیا ہوتا کہ رات کے تین حصے کریں تو ایک حصہ جب گزر جائے تو پھر عشاء کی نماز، لیکن امت کہیں مشقت میں نہ آ جائے. پھر پھر فرمایا ایک اور روایت کا جو خلاصہ ہے کہ کمزور بیمار لوگوں کام کاج والے لوگوں ان کے لیے فرمایا امام ان کا خیال کرے، امام ان کا خیال کرے، یعنی تلاوت اس قدر لمبی نہ کرے کہ انہیں اس سے بھی کوئی تکلیف نہ پہنچ جائے۔ اللہ اکبر۔ آپ صلی اللہ علیہ وآلہ وسلم نے صوم وصال کے روزے رکھے لیکن امت پر شفقت فرمائی اور فرمایا تم نہیں اس طرح رکھا کرو، مجھے میرا رب کھلاتا ہے، مجھے میرا رب پلاتا ہے۔ آپ صلی اللہ علیہ وآلہ وسلم نے امت پر شفقت ہی یہ کہ ہر سال حج کو لازم نہیں کیا بلکہ زندگی میں ایک بار صحب استطاعت پر وہ حج کا فریضہ رکھا، ہر سال حج کو لازم نہیں کیا۔ اس طرح کی اور بھی کئی مثالیں، یہ تو ظاہری احکام میں شفقت تھی۔ دیگر آپ دیکھیں آپ صلی اللہ علیہ وسلم ان کے لیے، امت کے لیے، امت کے غم میں آپ روتے، دعائیں مانگتے۔ ایک دفعہ حضرت جبریل آپ نازل ہوئے تو نبی پاک علیہ السلام روتے جا رہے، روتے جا رہے، اللہ نے فرمایا جبریل پوچھو میرے محبوب سے کیوں روتے ہیں؟ پوچھا تو فرمایا مجھے میری امت کا غم رلا رہا ہے، میری امت کا غم۔ حضرت جبریل اللہ رب العالمین کی بارگاہ سے آیت مبارکہ لے کر نازل ہو جاتے، اللہ فرماتا ہے محبوب آپ روئیں نہیں، وَلَسَوْفَ يُعْتِيكَ رَبُّكَ فَتَرْضَى، آپ کا رب آپ کو اتنا عطا فرمائے گا آپ راضی ہو جائیں گے، آپ راضی ہو جائیں گے۔ تو نبی پاک علیہ السلام فرماتے ہیں ایسا معاملہ ہے تو پھر میں اس وقت تک راضی نہیں ہوں گا جب تک میں اپنے سارے امتیوں کو جنت میں نہیں لے کر جاتا، یعنی ان کو بخشوا نہیں لیتا۔ یہ ہے خدا کی رضا چاہتے ہیں دو عالم، خدا چاہتا ہے رضا محمد صلی اللہ علیہ وسلم۔ تو یہ نبی پاک علیہ السلام کی شفقت ہے، امت کے لیے مغفرت کی دعائیں مانگنا۔ آپ دنیا میں تشریف لائے، پیدا ہوئے تو ربی حب لی امتی کے کلمات پڑھے، معراج پہ جاتے ہیں تو امت کو یاد کرتے ہیں، خاص قرب میں پہنچتے ہیں امت کو یاد کرتے ہیں، یہاں تک کہ حضرت قسم رضی اللہ عنہ فرماتے ہیں کہ میں وہ آخری تھا جو نبی پاک علیہ السلام کی قبر، یعنی آپ کی مزار شریف، جب آپ کی تدفین ہوئی تو میں سب سے آخر میں قبر سے باہر آیا، میں نے دیکھا آپ صلی اللہ علیہ وسلم کے ہونٹ مبارک ہیل رہے تھے، میں نے اپنے کان قریب کیے تو اس وقت بھی آپ امت کے لیے دعائیں مانگ رہے تھے۔ اللہ اکبر، امت کی دعائیں، اتنے شفیق آقا، اتنے رحیم آقا، اتنے کریم آقا، اتنے مہربان آقا، اتنے رؤوف آقا، اتنے بشیر آقا، اور نبی پاک صلی اللہ علیہ وسلم کا ایک نام نذیر بھی ہے۔ اور اسی آیت میں یہ بھی ارشاد فرمایا میں واضح ڈر سنانے والا ہوں، کیسے؟ یعنی لوگ ایسی کیفیات اختیار نہ کریں جس طرح تقسیم کرنے والوں نے، الذین جعلوا القرآن عدین، جنہوں نے قرآن کے ٹکڑے ٹکڑے کر دیے، آدھے پر ایمان، آدھے پر ایمان نہیں، جو اپنی من پسند اس کو مان لیا، بقیہ کو چھوڑ دیا۔ یہودیوں میں یہ عمل تھا، اگر کوئی غریب کسی چیز میں مبتلا ہوتا، اس سے کوئی معاملہ سرزد ہو جاتا تو وہ اسے سزا دیتے، لیکن اگر کوئی پیسے والا کرتا تھا تو اسے چھوڑ دیتے، اسے چھوڑ دیتے۔ تو انہوں نے کلام الہی کے گویا کے ٹکڑے ٹکڑے کر دیے، کلام الہی کے ٹکڑے کر دیے۔ تو نبی پاک علیہ الصلوۃ والسلام کی جہاں شفقت اور رحمت کو ذکر فرمایا گیا، وہاں یہ بھی فرمایا گیا میں واضح ڈر سنانے والا ہوں، ڈر سنانے والا ہوں، کہ تم ایسے نہ ہو جانا جیسے پچھلی قومیں تباہ ہوئی ہیں، ایسے نہ ہو۔ اور یہودیوں نے قرآن کے ٹکڑے کیسے کیے؟ اس انداز سے کہ قرآن کی وہ آیتیں جو ان کے پاس تھیں اسی طرح کے احکام تھے، بولے ہاں یہ ٹھیک ہے، اور جو ان کے مخالف ہوں بولے ہم اس کو نہیں مانتے، ہم اس کو نہیں مانیں گے۔ تو یہ بھی انہوں نے قرآن، کلام الہی، تو کلام الہی وہ اللہ کی یہ مشہور اور بڑی کتابیں، تورات ہے، انجیل ہے، زبور ہے، قرآن ہے، یہ سب کلام الہی، तो अब वो कुरान को बजाय ये कि जो अगर उसमें पहले हुक्म नहीं था या उसके बरअक्स है, तो अब ये अल्लाह ने फरमा दिया, अब इस पे अमल करना है, तो वो नहीं करते। तो जो अपने हक में पाते उस पे करते, जो मुख्तलिफ होते उस पे नहीं करते। और ये भी बयान किया गया, हजरत कतादा रदी अल्लाह अनु कहते हैं कि ये भी कौल है कि बांटने वाले यानी तकसीम करने वालों से मुराद कुरैश के कुछ लोग, कि बाज कुफार कुरान को जादू, बाज अफसाना, बाज ऐसे कहानत और मुख्तलिफ अंदाज से इसको तकसीम किया हुआ था, कहते कुरान ये, उन्होंने कुरान पे हकीकतन वो कुरान को माना ही नहीं, उन्होंने तस्लीम ही नहीं किया, बल्कि इस कुरान के यूं उन्होंने टुकड़े टुकड़े कर दिए। तो नाजरीन इसमें ये बात बिल्कुल वाज़े तौर पर बता दी, इरशाद फरमा दी गई कि इस तरह कलाम इलाही के टुकड़े ना करो, बल्कि पूरे पूरे पर मुसलमान को ईमान लाना है, ईमान रखना है और उसी के मुताबिक जिंदगी गुजारनी। आज हम अपनी जिंदगियों का भी कुछ अगर तजिया करें तो बाज़ वक़्त ऐसा होता है कि जो हुक्म अपनी मन पसंद का है उस पर तो अमल है, लेकिन जिसमें अपने आप को मशक्कत है अमल नहीं, जिसमें अपने आप को कुछ मामला है उसमें बेअमली है। किसी पे रोजे भारी लगते हैं, किसी को जकात देना भारी, किसी को नमाज पढ़ना भारी, लेकिन अल्लाह रब्बुल आलमीन इरशाद फरमाते हैं ना, वस्तईनु बिस्सब्री वस्सला व इन्नहा लकबीरतुन इल्ला अलल खाशिईन। फरमाया सबर और नमाज से मदद मांगो, बेशक ये भारी है मगर खौफ रखने वालों पर नहीं, खशियत रखने वालों पर नहीं। जिसको अल्लाह का डर, जो कि नबी पाक अली सलात वसलाम के, मैं तुम्हें डराने भी आया हूं, डर सुनाने वाला भी हूं, खुशखबरियां भी देता हूं, डर भी सुनाता हूं, तो ये डर सुनाना भी हकीकतन है, ये कोई ऐसा वस नहीं कि माद अल्लाह के जहन के अंदर कोई दूसरे ख्यालात पैदा किए जाए, नहीं, ये डर सुनाना भी शफकत की वजह से मेहरबानी है। क्यों? क्योंकि वो अल्लाह के अजाब से बचा रहे हैं। अगर कोई बेअमली में पड़ जाए, बद अमालियों में पड़ जाए या माज अल्लाह कुफर में पड़ जाए, तो वहां डर सुनाना ही फायदा उसके लिए हुआ कि वो कुफर से बच गया और अल्लाह के अजाब से बच गया। मिसाल के तौर पर एक आदमी मरीज है, वो बीमार है, तरह तरह के मर्ज है उसको, डॉक्टर के पास जाए और डॉक्टर उसे ये कहे कि तुम्हारे अंदर ये मर्ज, तुम्हारे अंदर ये मर्ज, तुम्हारे अंदर ये मर्ज, अगर ये मामला तुमने इस तरीके से सोल्व ना किया, परहेज ना किया या इसका ख्याल ना रखा, तुम्हारी सेहत चली जाएगी, तुम्हारी जान चली जाएगी, तो हम डॉक्टर के बारे में कोई बदगुमानियां नहीं करते, उसके मुखालिफ नहीं हो जाते, उसके दुश्मन नहीं बनते, बल्कि हम ये कहते हैं कि ये डॉक्टर हमसे मोहब्बत करने वाला है, ये डॉक्टर मेरा खैरखा है, ये डॉक्टर मुझे अच्छे रास्ते पर यूं चला रहा है कि मैं अगर इसकी बात मानूंगा मेरी तबीयत में अच्छाई आ जाएगी, बेहतरी आ जाएगी। नबी पाक अलैहि सलाम का लकब मुबारक, नाम मुबारक नजीर भी है। आप डर सुनाने वाले, तो ये डर सुनाना भी शफकत है, ये उनकी मोहब्बतें हैं, ये उनका प्यार है, ताकि मेरे उम्मती आखिरत में किसी अजाब के अंदर मुबतला ना हो। तो ईमान वालों को फरमा दिया, या अय्युहल्लज़ीना आमनू उद्खुलू फिस्सिल्मि काफ़ा, ए ईमान वालों इस्लाम में पूरे पूरे दाखिल हो जाओ, वला तत्तबिउ खुतवाति शैतान, और शैतान की पैरवी ना करो, शैतान के रास्ते छोड़ दो, इस्लाम में पूरे पूरे दाखिल हो जाओ, जो हुक्म जैसा है रब का हुक्म है, रब के प्यारे नबी सल्लल्लाहु अलैहि वसल्लम का हुक्म है, मिन्नु अन, ऐसे ही उसे तस्लीम करो और उस पर अमल करो, उसे तस्लीम करो, उस पर अमल करो। तो यही हमारे इस्लाम का एक खूबसूरत पैगाम है। अल्लाह रब्बुल आलमीन हम सबको सही मानों में शरीयत मुताहरा पर अमल करने की तौफीक अता फरमाए। प्यारे नबी सल्लल्लाहु अलैहि वसल्लम की इस कदर अजीम हम पर शफकतें हैं, इनायतें हैं, मोहब्बतें हैं, ऐ काश के हम उम्मती भी आप सल्लल्लाहु अलैहि वसल्लम की उन मेहरबानियों के हक तो हम कतन दे ही नहीं सकते, पूरा कर ही नहीं सकेंगे, लेकिन कम अज कम ऐसे तो शुक्रगुजार अल्लाह के बंदे बन जाएं और प्यारे नबी के सच्चे आशिक बन जाएं कि जो उनके अहकामात हैं उनके मुताबिक हम जिंदगी गुजारें। अल्लाह रब्बुल आलमीन अमल की तौफीक अता फरमाए। आमीन। بجاه النبي الامين صلى الله عليه واله وسلم.